रेडियो भेरी एफएम,
रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज। बुलबुले तालको गुरु योजनाको फाइल मन्त्रालयमा अड्किँदा टेन्डर खोल्न ढिलाए, प्रदेश सरकारले छुट्याएको 5 करोड रुपियाँ फिर्ता जाने अवस्थामा,
संवैधानिक राजतन्त्र आवश्यक रहेको राप्रपा संयुक्तको दावी, धर्मनिरपेक्षताको नाममा ठूला दलहरूले जनतालाई धोका दिएको आरोप,
वीरेन्द्रनगरमा रहेका पर्यटकीय स्थलको संरक्षण गर्नुपर्नेमा सरकारवालाको सुझाव, पुननिर्माणमा ढिलाइ हुँदा समस्या,
र विराटनगरमा जारी 5 साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनल समीकरण पूरा, नेपाल श्रीलंका तथा भारत र बंगलादेश भिड्ने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सविता र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा, हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेशकै चर्चित बुलबुले तालको गुरु योजनाको फाइल मन्त्रालयमा अड्किँदा प्रदेश सरकारले छुट्याएको 5 करोड रुपियाँ फिर्ता जाने अवस्थामा पुगेको छ। बुलबुलेको गुरु योजना सहितको कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा पठाएको 2 महिना नागिसक्दा पनि टेन्डर नभएपछि बजेट फ्रिज हुने सम्भावना बढेको छ। सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले आवश्यक सबै कागजात पठाएको 2 महिना नागिसक्दा पनि टेन्डर आह्वान नभएपछि बजेट फ्रिज जाने सम्भावना बढेको बताउनु भएको छ। समितिले गत पुस 24 गते बुलबुले तालको विस्तृत परियोजना र माघ 3 गते लागत इस्टिमेट सहितको फाइल उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा पठाएको छ। मन्त्रालयले गुरु योजनाको फाइललाई अन्तिम स्वीकृति नदिँदा टेन्डर आह्वानमा ढिलाइ भएको हो। यता मन्त्रालयले भने आफूहरूसँग प्राविधिक नहुँदा फाइल कहिले भौतिक पूर्वाधार विकास मन्त्रालय त कहिले सहरी विकास डिभिजनमा पुर्याउनु परेकाले ढिलाइ भएको जिकिर गरेको छ। मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकाईले मन्त्रालयमा सम्बन्धित जनशक्ति नहुँदा काममा ढिलाइ भएको दावी गर्नुभएको छ। उहाँले भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाई त्यहाँबाट पनि सहरी विकास डिभिजनमा पठाइएको भन्दै स्वीकृत भएर पुनः भौतिक पूर्वाधार विकास मन्त्रालयमा आएपछि टेन्डर खुल्ने बताउनुभयो। कर्मचारीको अभाव देखाएर काममा ढिलासुस्ती गर्न नहुने सरकारवालाले औल्याएका छन्। 1-2 दिनभित्र टेन्डर आह्वान नभए प्रक्रिया मिलाउँदा वर्ष लाग्ने र आर्थिक वर्ष पनि सकिने भएकाले बजेट फ्रिज जाने संकेत देखिएको भन्दै यसतर्फ गम्भीर हुन सरकारवालाले मन्त्रालयको ध्यान आकर्षण गराएका छन्। 5 करोडको यो गुरु योजनालाई 2 चरणमा विभाजन गरेर काम गर्ने योजना बनाइएको छ। पहिलो चरणमा बुलबुलेको ठुलो ताललाई 3 गुणाभन्दा ठुलो र वरिपरि पर्खाल बनाइनेछ भने दोस्रो प्याकेजमा बुलबुलेभित्र आवश्यक पिकनिक स्पटहरूको निर्माण गर्ने अध्यक्ष कोइरालाको भनाइ छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्नु जनताका लागि सबैभन्दा ठूलो धोका भएको बताउनु भएको छ। हिन्दू धर्म कायम राख्नुपर्छ भन्ने आम जनता र कतिपय दलहरूको मागलाई ठूला पार्टीहरूले व्यवस्था गर्दा धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको बताउनुभयो। पैसामा बिकेर ठूला दलहरूले जबरजस्ती धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको भन्दै उहाँले आपत्ति समेत जनाउनुभयो। हिजो कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जबराले धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्नु नै जनताको लागि सबैभन्दा ठूलो धोका भएको बताउनु भएको छ। प्रदेशका पार्टीका अगुवा नेता कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उहाँले राम्रो पार्टीको मुलुक धर्म संस्कृति र परम्परा मान्दै आएको र तर ठूला दलहरूले पैसाको लोभमा जनताको अभिमत विरुद्ध खेलवाड गरेको जिकिर समेत गर्नुभयो। जबराले जनताको साथ र आवश्यक पाए नेपालबाट धर्मनिरपेक्ष फालेरै छाड्ने दावी समेत गर्नुभएको छ। देशका राष्ट्रपति समेत निष्पक्ष हुन नसकेको बताउँदै संवैधानिक राजतन्त्रको आवश्यक खड्किएको उहाँको भनाइ रहेको छ।
वीरेन्द्रनगरको पर्यटकीय विकासका लागि कायम रहेका पर्यटकीय स्थलको संरक्षण गर्नुपर्नेमा सरकारवालाले सुझाव दिएका छन्। वीरेन्द्रनगरको पर्यटन सम्बन्धी गुरू योजना निर्माणका लागि आयोजित सुझाव संकलन कार्यक्रममा सहभागी सरकारवालाहरूले पर्यटकीय क्षेत्रको सम्वर्धन गर्नुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा सहभागी भएकाहरूले वीरेन्द्रनगरका पर्यटकीय स्थल बुलबुले, काँक्री विहार, देउती बजै लगायतका अन्य क्षेत्रलाई आधुनिक रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले वरिपरि सफारी गर्नका लागि यातायातको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो।
पर्यटकहरूलाई सम्बन्ध चाहिने घाँस बाँस अथवा यातायात त्यसको एकदम भरपूर व्यवस्था हुनु पर्यो। त्यसको सुरक्षामा चुनौती छ र सुरक्षाको पनि जिम्मा अथवा सुरक्षाको प्रबन्धन राम्रो मिलाउनु पर्यो अथवा रिसोर्ट हुनु पर्यो। त्यस्तै खालका नयाँ नयाँ खालका फुल फ्लावरको संसार हुनु पर्यो अनि फन पार्क हुनु पर्यो, बालबालिकालाई खेल्ने मैदान हुनु पर्यो, नयाँ खालका कुनै प्रविधिका स्पोर्टहरू हुनु पर्यो, शीतल प्रदान गर्ने खालका पर्यटकहरूलाई बस्ने खालका एउटा चौतारी अथवा त्यो खालको कुनै सेवा सुविधा हुनु पर्यो र त्यसको वरिपरि अनि सफारी गर्ने अनि गाडी मोटर
यस्तै पर्यटन व्यवसायी ज्ञानेन्द्र गौतमले पिकनिक स्पट र भ्यू टावरको निर्माण गरेमा पनि पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्ने सुझाव दिनुभयो।
अहिले बन्दै गरेको मन्दिरलाई चाहिँ व्यवस्थित गर्ने होइन, पिकनिक स्पटलाई पनि अलिकति व्यावसायिकरण गर्नुपर्छ भन्नुहुन्छु। म चाहिँ त्यसलाई व्यावसायिक गर्ने अनि भ्यू पोइन्टहरू चाहिँ अलिक व्यवस्थित भ्यू पोइन्ट बनाउने, तपाईँको काँक्रीबार वरिपरिको जो एउटा चक्रपथ छ त्यो चक्रपथलाई चाहिँ मान्छे पैदल हिँड्नको लागि अथवा त्यहाँ भविष्यमा एउटा चाहिँ राम्रो बग्गी घोडचढी चाहिँ पनि सञ्चालन गर्न सक्ने हिसाबले त्यहाँ एउटा राम्रो व्यवस्थित बाटो बनाउनु पर्छ, जीप सफारीलाई पनि चाहिँ हेल्प होस्, त्यो खालको सुविधा सम्पन्न वरिपरि चाहिँ फुल बिरुवाहरू रोपेर क्यारी बनाएको त्यो चक्रपथ अलिकति युनिक टाइपको चक्रपथ बनाउनु पर्छ, त्यो भयो भने पर्यटन भित्रिन चाहिँ ठुलो सहयोग पुग्छ भन्ने लाग्छ मलाई चाहिँ।
काँक्री विहार जाने मूलगेटदेखि मन्दिरसम्म जानका लागि जङ्गली जनावरको कारण असुरक्षा भएको भन्दै बाटोको दुवैतर्फ तारजाली लगाउनु पर्ने वीरेन्द्रनगर सुर्खेतका निर्मला गाह मगरको सुझाव छ।
मूलगेटदेखि नै अब तारजालीको व्यवस्थापन भएको हुने, खाने पानीको, शौचालयको र चौतारिया मात्रै छ नि होइन त्यो पसलहरू, त्यो पसलहरू पनि अब ठाउँ ठाउँमा भएको भए हुन्थ्यो, अब जान आउनलाई पनि अलिक सजिलो हुन्थ्यो। बोट बिरुवाहरू भन्छन् नि, बोट बिरुवा भन्दा नि त्यस लगाइदिएको ठाउँ ठाउँमा फुलहरू लगाइदिने बगैँचा राम्रो।
सुर्खेतका होटल व्यवसायी चिन्तामणि शर्माले बुलबुले, काँक्री विहार र देउती बजैलाई एउटै योजनामा समेटेर अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको छ।
काँक्री बिहारलाई सेन्टर मानेर बुलबुले र देउती बजेलाई पनि एउटै हामीले चाहिँ ब्यागमा हालेर यसलाई विकास गर्नुपर्छ। बुलबुलेदेखि काँक्री बिहारसम्म एउटा ड्रेन पानीको र त्यो ड्रेन चाहिँ सकिन्छ भने वरिपरि ड्रेन बनाउने, त्यसको लिङ्कअप देउती बजेसम्म पनि गराउँदाखेरि राम्रो हुन्छ। त्यसले एउटा फाइदा के गर्छ भने एउटा पर्यटन गति बढाउँछ भने अर्को कुरा पानी जो बर्खामा आउँछ नि त्यसले जमिन रिचार्ज पनि गर्छ, जमिनको सतहमा चाहिँ पानी बस्ने हुन्छ। हामीले काँक्री बिहारको विकास गर्दाखेरि अहिले धेरै कामहरू अगाडि बढेका छन्। मुख्य त यसको संयोजन गरेर तिनवटाको इन्टिग्रेटेड एउटा हाम्रो प्लानिङ काँक्री बिहार बुलबुले र दौती बजेको एउटा इन्टिग्रेटेड प्लान र एउटै ब्यागमा हालेर गर्नुपर्छ, त्यसका लागि सरकारहरूले ध्यान दिनुपर्छ भन्ने मेरो भनाइ छ।
यता वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख देवकुमार सुवेदीले भने सम्पूर्ण सुझावका आधारमा काम अगाडि बढाउने बताउनु भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले तीनवटा पावर्टी उद्योगमा छापा मारेको छ। कानूनी मापदण्ड अनुसार उद्योग सञ्चालन गर्न पटक पटक सुझाव दिँदा समेत अटेरी गरेपछि कार्यालयले ती उद्योगहरूमा छापा मारेको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको नेतृत्वमा गएको संयुक्त जिल्ला बजार अनुगमन समितिले वीरेन्द्रनगरमा सञ्चालित पावर्टी उद्योग दर्तापछि अनुज्ञापत्र नै नवीकरण नगरेको पाइएको छ। उद्योगले उत्पादन गरेका पाउरोटी लेभल नै नलगाई बिक्री वितरण गर्ने गरेको पाइएपछि समितिले कार्यवाहीका लागि नमुना संकलन गरिएको निमित्त डिभिजन प्रमुख खाद्य निरीक्षक भेषबहादुर थापाले जानकारी दिनुभयो। उहाँले कुनै उद्योग उत्पादन गरेका खाद्य वस्तुमा उत्पादन मिति, उपयोगी मिति, त्यसै गरी नाम समेत नलेखिएको पाइएकाले कार्यवाहीको लागि सिफारिस गरिएको बताउनुभयो। सुर्खेतका 10 पाउरोटी उद्योगमध्ये एउटाले मात्र मापदण्ड अनुसार उत्पादन गरिरहेको पाइएको अनुगमन समितिले बताएको छ। कानून विपरीत सञ्चालित उद्योगहरू उत्पादन गरेका पाउरोटी नमुना संकलन गरिसकेकाले कानून बमोजिम कारवाही गरिने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुमति बिना राखेका हातहतियार बुझाउन आग्रह गरेको छ। प्रशासन कार्यालयले एक सूचना जारी गर्दै कानून बमोजिम अनुमति नलिई वा अनुमति पत्रको नवीकरण नगराई राखेका हतियार प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको ब्यारेकमा बुझाउन आग्रह गरेको हो। सूचना जारी भएको 35 दिनभित्र अवैध हतियार बुझाएमा हालसम्म हतियार राखेको कारण कुनै पनि कारवाही नगरिने सूचनामा उल्लेख गरिएको छ। गत फागुन 28 गते बसेको संघीय सरकार सरकारको मन्त्री परिषदको बैठकले व्यक्तिसँग भएका हातहतियार अनिवार्य रूपमा सरकारलाई बुझाउनु पर्ने निर्णय गरेको थियो।
हामीसँग छिमेक सरफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले बुलबुले तालको गुरुयोजनाको फाइल मन्त्रालयमा अड्किँदा टेन्डर खुल्न ढिलाइ, प्रदेश सरकारले छुट्याएको 5 करोड रुपियाँ फिर्ता जाने अवस्थामा संवैधानिक राजतन्त्र आवश्यक रहेको राप्रपा संयुक्तको दावी, वीरेन्द्रनगरमा रहेका पर्यटकीय स्थलको संरक्षण गर्नुपर्नेमा सरकारवालाको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेपालगंज उपमहानगरपालिकाले उपमहानगरपालिका क्षेत्रलाई प्लास्टिक मुक्त उपमहानगरपालिका बनाउने तयारी भइरहेको जनाएको छ। चौथो नगरसभाले नेपालगंज उपमहानगरपालिका क्षेत्रलाई प्लास्टिक मुक्त घोषणा गर्नका लागि आवश्यक कार्यविधि बनाउने लगायतका महत्वपूर्ण निर्णय गरेको छ। सभामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक 2075, फोहोर मैला व्यवस्थापन विधेयक 2075 लगायतका प्रस्तावमाथि व्यापक छलफल भएको छ। सभामा सम्बन्धित वडा कार्यालयहरूबाट विभिन्न शीर्षकमा विनियोजन भएको कार्यक्रम तथा बजेटहरूमाथि थप छलफल गरी एक हप्तापछि फेरि बस्ने सभाबाट स्वीकृत गर्ने तयारी गरिएको छ। सभामा उपमहानगरपालिका अन्तर्गत सुशासन समिति, विधायन समिति र लेखा समिति नियमावली बनाउने प्रस्ताव पनि पेश भएको छ। यस्तै नगरको ट्राफिकिङ, अटो रिक्सा, ठेला व्यवस्थापन लगायतका विषयले पनि प्रवेश पाएका छन्। यी विषयमा थप छलफल गरी आगामी सभाबाट स्वीकृत गर्ने सहमति भएको छ।
सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका नेता जीवन बहादुर साईले प्रदेश सरकार निदाइरहेको टिप्पणी गर्नु भएको छ। प्रदेश सभाको हिजोको बैठकमा उहाँले प्रदेश सरकारले काम गर्न नसकेको भन्दै अहिले सुस्त गतिमा अघि बढेको टिप्पणी समेत गर्नु भएको छ। सरकार अहिले काम भन्दा पनि अन्य कुरामा अलमलिएको भन्दै उहाँले काम गर्न सरकारलाई आग्रह समेत गर्नु भएको छ। बैठक मा बोल्ने अधिकांश सांसदहरूले सरकारले विकास बजेट खर्च गर्न नसकेको लगायतका काममा पनि सरकारको अन्य काममा ढिलाइ हुँदा समस्या हुने गरेको बताएका छन्। बैठकमा प्रदेशमा खेलकुदको विकास गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल समेत गरिएको छ। सामाजिक विकास मन्त्री दल रावलले संसदमा विधेयक पेश गर्नुभएको थियो। विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरूले खेलकुदको विकासमा सबै क्षेत्र लाग्नुपर्ने धारणा समेत राखेका छन्।
दाङको घोराई उपमहानगरपालिकाका महिलाहरूले सामूहिक लसुन तथा प्याज खेती थालेका छन्। उनीहरूले वडा नम्बर 6, 16 र 17 विभिन्न स्थानमा 15 बिघा जग्गा भाडामा लिई लसुन तथा प्याज खेती गरेका हुन्। समूहको करिब 10 लाख रुपियाँ र साना तथा मझौला कृषक आय स्तर वृद्धि परियोजनाको 11,55,000 गरी 21.5 लाख रुपियाँको लागतमा लसुन तथा प्याज खेती गरिएको हो। टोलका 22 जना महिलाहरू यसमा आबद्ध रहेका छन्। यसअघि गरिएको च्याउ खेतीबाट राम्रो आमदानी भएपछि लसुन खेतीमा लागेको समूहका कोषाध्यक्ष जानकी चौधरीले बताउनुभयो।
सुर्खेतको वीरेन्द्रनगरमा एसएमएल इसुजोको सुरुङ शुरूआत गरिएको छ। हिजो एक कार्यक्रमका बीच कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्रीले उद्घाटन गर्नुभएको हो। कर्णाली प्रदेशसहित सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक आधिकारिक रूपमा यो सोरुमको उद्घाटन गरिएको हो। उद्घाटन गर्दै मन्त्री खत्रीले समृद्धि कर्णालीका लागि पनि यहाँका युवाहरू विदेश जान बाध्य भएको भन्दै यसतर्फ लाग्न सुझाव दिनुभएको छ। 22 वटा विभिन्न गाडीहरूको उत्पादनमा बिक्री वितरण भइरहेको यो कम्पनीको हिजो एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो। कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले गाडीहरूको बढ्दो बजारले सहजता भए पनि सरकारको गलत नीतिका कारण व्यवसाय मारमा परेको बताउनु भएको छ। कम्पनीका व्यापार प्रबन्धक प्रमुख युवराज गौतमले यी गाडीहरू अन्य गाडीको तुलनामा राम्रो भएको दावी गर्दै हिमाल पहाड र तराईसम्म सहजै रूपमा गुड्न सक्ने बताउनु भएको छ। कार्यक्रममा सुर्खेत स्थित विभिन्न व्यक्तिहरूको सहभागिता समेत रहेको थियो।
डडेलधुरामा गाडी दुर्घटना हुँदा 1 जनाको ज्यान गएको छ भने अरू 9 जना घाइते भएका छन्। गन्याधुरा गाउँपालिका 3 गुयल खेतमा हाइस दुर्घटना हुँदा डोटीको सायल गाउँपालिका 26 वर्षीय गणेश साउदको ज्यान गएको जिल्ला प्रहरीकारले डडेलधुराले जनाएको छ। दिपाया सिलगढीबाट धनगढी हिँडेको 2X16 65 नम्बरको हाइस हिजो दुर्घटना भएको हो।
राष्ट्रिय सभाको बैठकमा 5 विधेयक सर्वसम्मतिले पारित भएका छन्। सभाको बैठकले सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक, नागरिक लगानी कोष, दोस्रो संशोधन विधेयक, लेखा परीक्षण विधेयक, जीवनाशक विषादी व्यवस्थापन विधेयक तथा विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक सर्वसम्मतले पारित भएको हो। यसै गरी प्रदेश लोकसेवा आयोगको आधार र मापदण्ड निर्धारण विधेयक 2075 प्रतिनिधि सभाकोबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरिएको छ। बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संशोधन स्वीकार गरी पुनः पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विषयगत समितिका 2 सदस्यको सदस्यतामा हेरफेर समेत गरिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका केही बुदामा ध्यानाकर्षण भएको जनाएको छ। काँग्रेसले राष्ट्रिय सुरक्षा परिषदलाई संविधानले प्रत्याभूत गरेका अधिकार हनन गरी परिषदलाई प्रधानमन्त्रीको छाया बनाउने प्रस्ताव गलत भएको टिप्पणी गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न मिल्ने गरी विधेयक प्रस्तावित गरिनु असंवैधानिक भएको उल्लेख गरिएको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
ये राता मकै
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई लिएर सरकारले गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ। काँग्रेसले चन्द नेतृत्वको नेकपाका हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्न राजनीतिक वार्ता गर्न सरकारसँग आग्रह गरेको छ। राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै काँग्रेसका सांसद राधेश्याम अधिकारीले जनताले गरेको भरोसामाथि प्रधानमन्त्रीकै कारण प्रश्न उठ्न थालेको बताउनु भएको छ। उहाँले लुटेराको समूह भनेर मात्र निकास ननिस्किने भन्दै समूहलाई वार्तामा ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ। सरकारले शान्ति सुरक्षा कायम राख्नुपर्ने र चन्द पनि बाह्रबुधी सहमतिको हिस्सेदार भएकाले वार्ताको माध्यमबाट निकासको बाटोमा अघि बढ्नुपर्ने उहाँको भनाइ छ।
हालै सरकारसँग सहमति गर्नुभएका सिके रावत नेतृत्वको नयाँ पार्टी गठन भएको छ। सिराहाको लहानमा भएको भेलाले 10 बुधे निर्णय गर्दै स्वतन्त्र मधेस गठबन्धनलाई विघटन गरी जनमत पार्टी गठन गरिएको हो। भेलाले सिके रावतलाई राष्ट्रिय अध्यक्ष बनाउँदै 35 सदस्यीय कार्यकारिणी समिति पनि बनाएको छ। भेलाले सरकारसँग भएको सहमतिलाई ऐतिहासिक भन्दै स्वागत समेत गरेका छन्। भेलाले स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ताहरूमाथि लगाएका मुद्दा फिर्ता लिनका लागि पहल गर्न चन्दन सिंहको संयोजकत्वमा समिति पनि गठन गरेको छ।
अमरज्योति नमुना माध्यमिक विद्यालय विधेन्द्रनगर 12 निवारे सुर्खेतमा विभिन्न 3 विषयमा व्यावसायिक सिपमूलक तालिम सुरु भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीको अनुदानमा डकर्मी होटल असिस्टेन्ट र मन्टेश्वरी तालिम सुरु भएको छ। तालिमको उद्घाटनपछि बोल्दै पूर्व मन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यमलाल कणेरले विद्यालय स्तरबाटै सिपमूलक तथा व्यावसायिक शिक्षा लागू गर्नुपर्नेमा जोड दिनुभएको छ। सिटिभिटी कर्णाली प्रदेश कार्यालयका प्रमुख भीमकान्त लामिछानेले सिप हातमा भएमा रोजगार भइने बताउँदै सिप सिकेर रोजगार बन्न आग्रह गर्नुभएको छ। वीरेन्द्रनगर 12 वडा अध्यक्ष लोकप्रसाद चालिसेले तालिमले बेरोजगारी समस्या निराकरण हुने बताउनु भएको छ।
बाबियाचौर लघु जलविद्युत सहकारी संस्थाको अध्यक्षमा उदय बहादुर सिजाली चयन हुनु भएको छ। सहकारीको 4 साधारण सभाले सिजालीको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा पञ्चकुमारी रामजाली, सचिवमा पदमराज रिमाल, कोषाध्यक्षमा टीकाराम खराल रहनु भएको छ। यस्तै समितिको सदस्यमा तेजप्रसाद जैसी, खेमबहादुर अधिकारी, मणिराम बैक, अमृता भाट र मनबहादुर बरै रहनु भएको छ। नयाँ कार्य समितिको बैठकले राजनीतिक दलबाट 1-1 मनोनित गर्ने जनाएको छ। नवनिर्वाचित अध्यक्ष सिजालीले विद्युतलाई दिगो रूपमा लैजान सबै उपभोक्ताको साथ सहयोग आवश्यकता रहेकाले सबैसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। बाबियाचौर लघु जलविद्युत सहकारीबाट हाल 408 घरले प्रत्यक्ष रूपमा विद्युत उपयोग गर्दै आएका छन्।
फेरि खबरको अन्त्यमा अब केही खेल खबर। विराटनगरको शहीद रंगशालामा जारी 5 साफ च्याम्पियनसिप महिला फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई 6-0 को फराकिलो अन्तरले हराउँदै समूह विजेता बनेको छ। साबिक विजेता भारतले फाइनल प्रवेशका लागि समूह ए को उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै समूह ए विजेता नेपाल सेमी फाइनलमा समूह बी को उपविजेता श्रीलंकासँग भिड्नेछ। सेमी फाइनलका दुवै खेल आउँदो बुधबार हुनेछन्।
प्रसंगमा 8 राष्ट्रिय खेलकुद प्रतियोगिता यही चैत 25 गतेबाट बाँकेको नेपालगंजमा हुने भएको छ। खेलकुद प्रतियोगिताको मिडिया सेन्टरको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले चैत 25 30 गतेसम्म 8 राष्ट्रिय खेलकुदको मिति तोक्ने प्रस्ताव गरिएको बताउनुभयो। नेपालगंज स्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर 5 को कार्यालयमा कार्यकक्ष बनाएको केही दिनमै मिडिया सेन्टर सञ्चालन गरिएको हो। बजेट निकासाका लागि सदस्य सचिव विष्ट केही दिन राजधानीमा व्यस्त रहे पनि नेपालगंजबाटै कार्यालय सञ्चालन गर्ने प्रवक्ता रोहित दाहालले बताउनुभयो। राखेपाको कार्यकारिणी समितिले राष्ट्रिय खेलकुदको मिति प्रस्ताव गरिसकेको भए पनि बोर्डको बैठकले अन्तिम निर्णय गर्न बाँकी रहेको विष्टले बताउनुभयो। राष्ट्रिय खेलकुद चैत 25 सुरु हुने भए पनि केही खेल भने चैत 20 गतिदेखि नै सञ्चालन गर्न लागेको सदस्य सचिव विष्टले बताउनु भएको छ। भलिबल, बास्केटबल लगायतका केही खेल औपचारिक उद्घाटनभन्दा अगाडि नै सञ्चालन हुने विष्टको भनाइ छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बुलबुले तालको गुरु योजनाको फाइल मन्त्रालयमा अड्किँदा टेन्डर खुल्न ढिलाइ। प्रदेश सरकारले छुट्याएको 5 करोड रुपियाँ फिर्ता जाने अवस्थामा।
संवैधानिक राजतन्त्र आवश्यक रहेको रापरपा संयुक्तको दावी। धर्मनिरपेक्षताको नाममा ठूला दलहरूले जनतालाई धोका दिएको आरोप।
वीरेन्द्रनगरमा रहेका पर्यटकीय स्थलको संरक्षण गर्नुपर्नेमा सरकारवालाको सुझाव। पुननिर्माणमा ढिलाइ हुँदा समस्या।
र 8 राष्ट्रिय खेलकुद प्रतियोगिता यही चैत 25 बाँकेको नेपालगञ्जमा हुने। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सविता र मधुबन बिदा हुन्छौँ। नमस्ते।